नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै मदन पौड्यालको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया
स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
बुधबार बिहान 10 बजेदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु गरिने, खोप सुरक्षित रहेकोले ढुक्क भएर लगाउन स्वास्थ्य मन्त्री त्रिपाठीको आग्रह।
तेस्रो चरणको ट्रायल समेत पार गरिसकेकोले यो खोप सबैले निर्धक्क भएर लगाउन हुन म अनुरोध गर्न चाहन्छु।
प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने प्रचण्ड नेपाल समूहको निर्णय, स्पष्टीकरणको जवाफ नदिएपछि हटाएको भनाई।
पार्टीको साधारण सदस्यताबाट समेत हटाउने निर्णय गरेको छ।
मन्त्रालयहरूको विकास खर्च निराशाजनक, आफूले पहल गरे पनि अरू मन्त्रालयले व्यवस्था गर्दा खर्च नबढेको अर्थमन्त्री पौडेलको दावी।
चीनको एउटा सुनकानीभित्र फसेका 11 जना कामदारको 2 हप्तापछि उद्धार, 10 जनाको अवस्था अझै थाहा भएन।
र बागमती प्रधानमन्त्री कप क्रिकेटको सेमी फाइनलमा प्रदेश 2 हराएको सुदूरपश्चिमको सान्त्वना जित।
संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो, यो बाहेक को नै छ र मेरो आफ्नो।
विगत 30 वर्षदेखि तपाईँको जीवनलाई खुसी र रङ्गीन बनाउँदै आइरहेको नेपालकै पहिलो र उत्कृष्ट जर्मन प्रविधिबाट उत्पादित, वर्षौंसम्म टिक्ने उच्च गुणस्तरीय यति कार्पेट नेपालकै सबैभन्दा ठूलो, अब अझ अत्याधुनिक अनि अनेकौं आकर्षक रंग तथा डिजाइनहरू।
अनि आज कहाँ पुगेर आउनु भयो?
हजुरबा, हजुरबा, आज एउटा कथा सुनाउनु न।
ओ प्लीज, हजुरबा सुनाउनुस् न प्लीज।
हे, विगत 3 दशकदेखिको सुमधुर साथ, सुन्दरी सुन्दर, अलवेज सुन्दर, यति कार्पेट किन्दा पछाडि सुन्दरको लोगो हेर्न नभुल्नु होला। यति कार्पेट, हाम्रो संस्कृति।
जैविक विविधता संरक्षणमा महिला तथा विपन्न वर्गको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न र गराउन अग्रसर हो।
अमेरिकी विकास नियोगको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो रेडियो नेटवर्कद्वारा जारी सन्देश।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेपालमा आगामी 14 गते बुधबार बिहान 10 बजेदेखि कोरोना विरुद्धको खोप अभियान शुरू हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले बुधबार बिहान 10 बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रम मार्फत खोप अभियानको शुरूआत गर्ने जानकारी दिनुभयो। भर्चुअल कार्यक्रममा 7 प्रदेशका प्रदेश अस्पताल र काठमाडौँ उपत्यका प्रमुख अस्पतालहरू जोडिने पनि मन्त्री त्रिपाठीले जानकारी दिनुभयो। बुधबार 66 अस्पतालका 120 भन्दा धेरै खोप केन्द्रबाट खोप लगाउन शुरू गरिने र माघ 18 गतेभित्र 77 जिल्लाका अस्पतालबाट खोप लगाउन शुरू गरिने उहाँले जानकारी दिनुभयो। पहिलो चरणको खोप कार्यक्रममा झण्डै 4,30,000 मानिसलाई खोप लगाउने तयारी रहेको र यो काम 10 दिनभित्र सक्ने मन्त्री त्रिपाठीले बताउनुभयो। उहाँले नेपालमा ल्याइएको खोप सुरक्षित रहेकाले ढुक्क भएर लगाउन आग्रह गर्नुभयो।
यो खोप विश्वविख्यात संस्था अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनिका नामक औषधि उत्पादकले संयुक्त रूपमा विकास गरेका हुन् भने भारतमा रहेको सेरम इन्स्टिच्युटले उत्पादन गरेको खोप तेस्रो चरणको ट्रायल समेत पार गरिसकेकोले यो खोप सबैले निर्धक्क भएर लगाउन हुन म अनुरोध गर्न चाहन्छु। दक्षिण एसियाली कतिपय देशहरूमा, युरोप र दक्षिण अमेरिकाका कतिपय देशहरूमा पनि यही खोपको खोप अभियान जारी नै छ र त्यहाँका जनताले लगाइरहेका छन् सफलतापूर्वक।
लक्षित वर्गलाई मात्र खोप दिएको यकिन गर्न, खोप लगाउनेको सूची सार्वजनिक गर्ने र खोप खेर जाने दर कम गर्न सबै तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना विरूद्धको 10,00,000 डोज खोप 7 प्रदेशमा पठाउने काम भइरहेको र यो खोप तेस्रो चरणको परीक्षण सफलतापूर्वक सम्पन्न भएकाले ढुक्क भएर लगाउन मन्त्री त्रिपाठीले सबैलाई आग्रह गर्नुभयो। सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स तथा सब वाहन चालक, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा काम गर्ने कर्मचारी लगायतलाई दिने मन्त्रालयले जनाएको छ।
यसैबीच नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या 2000 नआएको छ। गएको 24 घण्टामा कोरोना संक्रमणबाट थप 7 जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या 2001 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आज थप 270 जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या 2,69,450 पुगेको छ। गएको 24 घण्टामा 403 जना कोरोना संक्रमित निको भएका छन्। यो सँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या 2,64,137 पुगेको छ। यो कुल संक्रमितको 98% भन्दा धेरै हो। अहिले नेपालमा 3,312 जना सक्रिय संक्रमित रहेका छन्।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाएको छ। आज पेरिस डाँडामा बसेको नेकपा स्थायी कमिटी बैठकले प्रधानमन्त्री नेकपा प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। केन्द्रीय कमिटी बैठकले दिएको अधिकार प्रयोग गरी ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय भएको उहाँले बताउनुभयो।
केपी ओली सरकारबाट असंवैधानिक ढंगले प्रतिनिधित्व विघटनको प्रतिगामी कदम चालिएपछि त्यसको विरुद्धमा ओली गुट बाहेक एक ढिको भएको अवस्थामा पार्टी कार्यकर्ता र जनसमुदायमा सङ्घर्षप्रतिको उत्साहजनक सहभागिता देखा परेको मूल्याङ्कन गरिएको छ। त्यसै गरी बैठकले यसअघि पार्टीको केन्द्रीय कमिटिको बैठकले अध्यक्षको जिम्मेवारीबाट मुक्त गरिनुभएका केपी ओलीलाई केन्द्रीय कमिटिको बैठकले दिएको अधिकार प्रयोग गरी पार्टीको साधारण सदस्यताबाट समेत हटाउने निर्णय गरेको छ।
माघ 2 गते बसेको नेकपाको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट किन नहटाउने भनेर 3 दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। तर स्पष्टीकरणको जवाफ नदिएपछि साधारण सदस्यबाट हटाइएको श्रेष्ठको भनाई छ। गएको पुष 5 गते प्रतिनिधि सभाको विघटनपछि नेकपा 2 समूहमा विभाजित भएको छ। प्रतिनिधि सभा विघटन विरूद्ध प्रचण्ड नेपाल समूहले आन्दोलन गर्दै आएको छ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरू देश विरोधी भएको बताउनु भएको छ। भएका व्यक्तिहरूको समस्या र सवालमा अपाङ्गतासँग सम्बन्धित विभिन्न संघ संगठनले गरेको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरू देश विरोधी भएको बताउनुभयो। संसद पुनर्स्थापना गर्न चाहनेहरू देशमा अस्तव्यस्तता खडा गरी स्थिरता र स्थायित्व हुन नदिने तथा बहुमतको सरकार तोडेर जोड जाममा सरकार बनाउन खोजेको आरोप समेत प्रधानमन्त्री ओलीको छ।
संसद विघटन भएको असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन् ती कराउने मान्छेहरू। संविधान विरोधी ती कराउने मान्छेहरू, लोकतन्त्र विरोधी ती कराउने मान्छेहरू, देश विरोधी ती कराउने मान्छेहरू, जनविरोधी मान्छेहरू जो कराइरहेका छन्। अस्तव्यस्तता खडा गर्ने देशमा, स्थिरता हुन नदिने, स्थायित्व हुन नदिने, बहुमतको सरकार तोडेर अनि जोड जाम सरकार बनाएर स्थिरताका नाटक गर्ने, संसदमा 5 वर्ष जागिर खान पाउनुपर्छ चुनिएर आएपछि भन्ने। सांसद भनेको जागिर हो, सांसद भनेको जागिर होइन।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनर्स्थापना आफूहरूको एक सूत्रीय माग भएको बताउनु भएको छ। विराटनगरमा भएको कार्यक्रममा नेता पौडेलले काँग्रेस प्रजातन्त्रको रक्षा र लोकतन्त्रको पहरेदारको हैसियतले पुनर्स्थापना मात्र विरोधको मुद्दा लिएर सड़क आन्दोलन गरिरहेको बताउनुभयो। उहाँले नागरिकले ठूलो त्याग बलिदानबाट निर्माण भएको संविधान भत्काउन नदिन पार्टीले सड़क संघर्ष आन्दोलन गरेको बताउनुभयो। यसैबीच जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुरले संसद पुनर्स्थापना भए पनि सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाको कारण समस्या समाधान नहुने बताउनु भएको छ। जनता समाजवादी पार्टी नेपाल र नेपाल लोकतान्त्रिक पार्टी शिवलाल थापा मगर समूहबीच पार्टी एकीकरण घोषणा कार्यक्रममा अध्यक्ष ठाकुरले संसद पुनर्स्थापना भए पनि सत्तारूढ नेकपाका कारण समस्या समाधान नहुने बताउनु भएको हो।
चालू आर्थिक वर्षको पहिलो 6 महिनामा मन्त्रालयहरूको पुँजीगत खर्च अर्थात विकास खर्च निराशाजनक देखिएको छ। अर्थ मन्त्रालयमा अन्य मन्त्रालयले पेश गरेको 6 महिनाको विवरण अनुसार कुनै पनि मन्त्रालयले लक्ष्य अनुसार खर्च गर्न सकेका छैनन्। अर्थ मन्त्रालयका अनुसार सबैभन्दा धेरै गृह मन्त्रालयले 6 महिनामा 25.48% पुँजीगत खर्च गरेको छ भने संचार तथा सूचना प्रविधि मन्त्रालयले सबैभन्दा कम 1.99% मात्रै खर्च गरेको छ। यो आर्थिक वर्षमा गृह मन्त्रालयलाई 5 अर्ब 99 करोड़ रुपियाँ विनियोजन गरेकोमा छ महिनामा 1,53,00,00,000 रुपियाँ अर्थात 25.48% खर्च गरेको हो। 1,23,93,00,00,000 रुपियाँ पुँजीगत खर्च पाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छ महिनामा जम्मा 22,04,00,00,000 अर्थात 17.79% मात्रै खर्च गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले 1,84,00,00,000 रुपियाँ पुँजीगत खर्च पाएकोमा छ महिनामा जम्मा 4,00,00,000 अर्थात 1.99% मात्रै खर्च गरेको छ। कुन मन्त्रालयले कति खर्च गरे भन्ने विस्तृत विवरण उज्यालो.online.com पढ्न सकिनेछ। यसैबीच अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत अर्थात विकास बजेट खर्च नबढेकोमा असन्तुष्टि जनाउनु भएको छ। बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री पौडेलले विकास खर्च बढाउन आफ्नो मन्त्रालयले विभिन्न प्रयास गर्दा पनि सम्बन्धित मन्त्रालय र निकायले पहल नगर्दा खर्च बढाउन नसकेको बताउनु भएको हो। चालू आर्थिक वर्षको लागि 3,52,91,00,000,000 रुपियाँ विकास बजेट विनियोजन भएकोमा पुषसम्ममा 50,82,00,00,000 रुपियाँ अर्थात जम्मा 14.40% मात्रै खर्च भएको छ। यस्तै चालू खर्च 3,42,36,00,00,000 रुपियाँ अर्थात 36.08% खर्च भएको छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा राजनीतिक दलका नेताहरूको अभिव्यक्तिले समाजमा पार्ने असर बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
विदेशबाट आइएमई गरेको पैसा सिधै तपाईँको मोबाइलमा लिन मिल्छ। अहिलेको अवस्थामा बाहिर गएर पैसा निकाल्न त्यति सजिलो छैन,
त्यसैले आफ्नो मोबाइल निकाल्नुहोस्, आइएमई पे डाउनलोड गर्नुहोस् अनि घर बसी बसी आफ्नो रकम प्राप्त गर्नुहोस्।
विदेशबाट आइएमई गरेको रकम प्राप्त गर्न आफ्नो मोबाइल फोनमा आइएमई पे डाउनलोड गर्नुहोस्।
अब आइएमई गरौँ,
आइएमई पेमा प्राप्त गरौँ सजिलै।
थोरै बचत धेरै कायदा, बिमाका सन् फाइदै फाइदा।
सरकारी स्वामित्व र बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय बिमा संस्थान।
जीवन बिमाका लागि आजै राष्ट्रिय बिमा संस्थान रामसाहपथ काठमाडौँ वा नजिकैको शाखामा सम्पर्क गरौँ।
आज छिटो आउँछु भन्थ्यौ, किन आयो ढिलो?
तिम्रो लागि लिन गएको मायाको चिनो, मेरी उनीलाई मेरी उनीलाई मेरी उनीलाई मेरी उनीलाई अटुट छ यो साथ जुनी जुनीलाई,
अटुट छ यो साथ जुनी जुनीलाई, समृद्धिको सौगात मेरी उनीलाई।
आर्थिक स्वतन्त्रता र महिला सशक्तिकरणको लागि एउटा उत्कृष्ट उपहार जसले महिलाहरूलाई आफ्नो जीवन स्वतन्त्र रूपमा बाँच्ने आधार दिन्छ। यस मुद्दती खातामा 50,000 भन्दा माथिको रकम पुनः थप गर्दै जान पनि सकिन्छ। मेरी उनीलाई मुद्दती खाता।
धेरै छन् बचतका खुशीहरू, बचत गरौँ ग्लोबल आइएमई बैंक, सबैका लागि बैंक।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले बुधबार बिहान 10 बजेदेखि कोरोना विरूद्धको खोप लगाउन शुरू गरिने, खोप सुरक्षित रहेकाले ढुक्क भएर लगाउन स्वास्थ्य मन्त्री त्रिपाठीको आग्रह, प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने प्रचण्ड नेपाल समूहको निर्णय, मन्त्रालयहरूको विकास खर्च निराशाजनक लगायतका खबर प्रस्तुत
गर्यौं। प्रतिनिधि सभा विघटनको सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ। संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले राजपत्रको सूचनाका सम्बन्धमा प्रश्न उठाएपछि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले लिखित निवेदन पेश गर्न सुझाव दिनुभएको थियो। त्यसपछि रिट निवेदकको तर्फबाट निवेदन परेको हो। बिहिबार संवैधानिक इजलासले राजपत्र पेश गर्न निर्देशन दिएको थियो। त्यसपछि राजपत्रमा सूचना प्रकाशित गरेर शुक्रबारको इजलासमा पेश गरिएको थियो। संसद विघटन विरूद्ध परेका 13 रिटमाथि गएको आइतबारदेखि संवैधानिक इजलासमा नियमित बहस हुँदै आएको छ।
नेपाल बार एसोसिएशनका पूर्व अध्यक्षहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले मर्यादा नागेर कानून व्यवसायमाथि आरोप लगाएको र होच्याएको भन्दै आपत्ति जनाएका छन्। संसद विघटनको विरूद्धमा सर्वोच्चमा बहस गरिरहेका 90 वर्ष नागेका अधिवक्ता कृष्ण प्रसाद भण्डारीलाई लक्षित गर्दै एकजना बाजेलाई पनि लिएर गएछन् बहस गर्न, के तमासा गरेको हो भन्ने अभिव्यक्ति दिएपछि बारका पूर्व अध्यक्षहरूले कड़ा विरोध र आपत्ति जनाएका हुन्। बारका पूर्व अध्यक्ष हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर थापा र शेरबहादुर केसीले संयुक्त रूपमा विज्ञप्ति निकालेर कानून व्यवसायमाथिको यो प्रहारलाई सहेर बस्न नसकिने बताएका छन्।
संसद विघटनको घोषणा लगत्तै राजनीतिक दलका नेताहरू आरोप र प्रत्यारोपमा उत्रिएका छन्। एजेन्डामा भन्दा व्यक्तिगत आक्षेप लगाउनमा उनीहरू धेरै केन्द्रित भएको देखिन्छ। विभिन्न ठाउँमा आयोजित कार्यक्रममा नेताले गर्ने भाषणमा प्रयोग भएका शब्दलाई लिएर धेरै व्यक्तिहरूले मन पराइरहेका छैनन्। राजनीतिक दलका नेताहरूको पछिल्लो अभिव्यक्तिले समाजमा कस्तो खालको असर गर्छ भनेर साथी टेकमान साक्यले समाजशास्त्री सुरेश ढकाललाई सोध्नु भएको छ।
राजनीतिको यो स्वरूप, यो चरित्र र नेताहरूको त्यो एउटा व्यवहार, यस्तै कुराहरूले चाहिँ समाज र राजनीति अलग अलग हुँदै जाने भनेको समाजको ठुलो हिस्सा चाहिँ राजनीतिबाट विमुख हुने अथवा रुचि नराख्ने, अरुचि बढ्दै जाने हुन्छ। त्यसको सबभन्दा ठुलो खतरा के हुन्छ भने सिङ्गो सामाजिक प्रक्रियाको यो राजनीतिमा नियन्त्रण कम हुन्छ। हामी भन्छौँ नि जस्तो समाज त्यस्तै राजनीति, जस्तो कार्यकर्ता जस्तो भोटर त्यस्तै नेता भन्छौँ नि हामी, होइन? त्यो एक हदसम्म सही हो, तर जब राजनीति चाहिँ यसरी समाजबाट अलग्गिएर विमुख हुँदै जान्छ, समाज र राजनीतिको त्यो फाटो बढ्दै जान्छ, त्यसपछि के हुन्छ भने ठुलो समाजको हिस्साले चाहिँ राजनीतिमा रुचि राख्दैन, यो फोरी खेल हो, सांस्कृतिक फोरी खेल हो भनेर छोडिदिन्छ। त्यो हुँदाखेरि झन् त्यो फोरी खेल खेल्ने मान्छेहरू नै बढी हालिमुहाली हुन्छन् र समाजले त्यसलाई नियन्त्रण गर्न सक्दैन। समाजले जुन एउटा खालको निर्देशित गर्नुपर्ने राजनीतिलाई त्यो गर्न सक्दैन। त्यसले गर्दा हामी झन् ठुलो खतरामा, झन् दुर्भाषमा, झन् राजनीतिक झन् विकृत भएर जान्छ। मेरो विचारमा अब मूल्य मान्यताको राजनीति स्थापित गर्ने भनेको चाहिँ यो राजनीतिक दलहरूको बिचको प्रतिस्पर्धाले नै हो र जब राजनीति गर्ने मान्छेहरूलाई उनीहरूको बोली व्यवहार आचरणका कुरा समेत हेर्न थालिन्छ, न कि मेरो पक्ष र विपक्ष मात्रै भनेर, त्यस्तो बेलामा चाहिँ तपाईँको यो विस्तार सुदृढ पनि जान्छ होला।
जस्तै अब यो मर्यादित राजनीतिक संस्कार विकास गर्नुपर्छ, यो अहिलेको आवश्यकता छ, यसको खाँचो छ भनेर हामीले भनिरहँदाखेरि चाहिँ समाजले पनि हस्तक्षेप गरेर अगाडि बढ्न किन सकिरहेको छैन?
होइन, यो राजनीतिक पार्टी, राजनीतिक कार्यकर्ता, राजनीतिक समूह नै समाजको सबभन्दा ठुलो हिस्सा हो
क्या,
होइन? अनि समाजमा
यहाँ त अहिले त आफ्नो नेताले जे भने पनि ठिक, अर्काको नेताले चाहिँ जे भने पनि बेठिक भन्ने खालको संस्कारको विकास भइरहेछ क्या अहिले त।
अनि त्यो हो, तर अघि मैले भने यो राजनीतिक कार्यकर्ता, राजनीतिक समूहहरू, यो पोलिटिकल कम्युनिटी जुन भन्छौँ, त्यो नै समाजको सबभन्दा ठुलो हिस्सा मध्येको एउटा हिस्सा हो र समाजभित्र पनि अलिकति प्रिभिलेज, अलिकति सुविधा पाएको मान्छेहरूले चाहिँ अनि यो खालको भनौँ न राजनीतिमा संलग्न भएर आउँछन्। अब अहिले चाहिँ भाग्य के होला भने राजनीतिक पार्टीहरूले तपाईँका न्यूनतम मूल्य मान्यताका लागि प्रशिक्षण गर्ने, होइन, अभिमुखीकरण गर्ने कुराहरू, संगठन निर्माणको कुराहरू, पार्टी स्कुलहरू भन्ने कुराहरू नै त्यो कमजोर भएर यो खालको स्थिति आइपुग्यो होला जस्तो लाग्छ। यो होइन, यो गाली गलोजको राजनीति खराब हो है, त्यस्तो गाली गलोज एकले त अर्कालाई त्यसरी गाली गलोज हिजोसम्म अँगाल मारेर हिँडेकाहरू, एउटै थालमा खाएकाहरू आज यसरी चाहिँ वास्तवमा एकअर्कालाई गाली गर्छन् भने यी मान्छेहरूले देश चाहिँ कसरी बनाउलान् भन्ने हिसाबले त्यो विमर्शहरू, चर्चाहरू हुन थाल्यो भने माथि सुध्रिने कुराहरू, सुध्रिने कुराहरू चाहिँ तलबाट माथि बिस्तारै जान्छ कि जस्तो लाग्छ।
उहाँ हुनुहुन्थ्यो समाजशास्त्री सुरेश ढकाल। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। नेपाल सरकारको सार्वजनिक ऋण बढेर 14 खर्ब रूपियाँ पुगेको छ। अर्थ मन्त्रालयका अनुसार गएको मंगिर महिनासम्म सरकारको सार्वजनिक ऋण 14 खर्ब 91 करोड 56 लाख रूपियाँ पुगेको हो। यो रकम गएको साउनको तुलनामा 88 अर्ब 20 करोड रूपियाँले धेरै हो। गएको साउनमा सरकारको सार्वजनिक ऋण 13 खर्ब 12 अर्ब 71 करोड रूपियाँ रहेको थियो। अर्थ मन्त्रालयका अनुसार मंगिरसम्म सरकारको ऋण 14 खर्ब 91 करोड 56 लाख रूपियाँ रहेको छ। यसमध्ये 6 खर्ब 70 अर्ब 74 करोड रूपियाँ आन्तरिक र 8 खर्ब 20 अर्ब 82 करोड रूपियाँ वैदेशिक ऋण रहेको छ। चालू आर्थिक वर्षको 5 महिनामा आन्तरिकतर्फ 12 अर्ब 23 करोड रूपियाँ ब्याज भुक्तानी भएको छ। बाह्यतर्फ 19 अर्ब 56 करोड रूपियाँ सावा र 2 अर्ब 62 करोड रूपियाँ ब्याज गरेर 5 महिनामा सरकारले 32 अर्ब 56 करोड रूपियाँ भुक्तानी गरेको छ। समग्रमा सरकारले 5 महिनामा 44 अर्ब 79 करोड रूपियाँ सावा र ब्याज भुक्तानी गरेको हो। सरकारको कुल ऋण 14 खर्ब 91 करोड 56 लाख रूपियाँलाई अहिलेको नेपालको जनसङ्ख्या 3,22,01,705 जनाले भाग गर्दा हरेक नेपालीको भागमा 46,354 रूपियाँ ऋण पर्न आउँछ।
आजको मेरो पनि भन्नु छ मा हामीले सरकारको ऋण बढेर 14 खर्ब पुगेको छ, ऋणको सदुपयोग भए जस्तो लाग्छ भन्ने जिज्ञासामा तपाईँले नै व्यक्त गर्नुभएका विचार र प्रतिक्रियालाई समेटेका छौं। गणेश पाण्डे व्यङ्ग्यात्मक शैलीमा लेख्नुहुन्छ, म त आफ्नो भागमा परेको ऋण तिरेर मुक्त हुन चाहन्छु। प्रख्यान रोशनी नाम गरेका साथी व्यङ्ग्यात्मक शैलीमा तर निराशा व्यक्त गर्दै लेख्नुहुन्छ, हजारौं श्री छ महाराज धिराजहरू छन् देशले थेग्दै नसक्ने गरी, काम भने शून्य नियत गलत। भेटवाल जीवनको प्रतिक्रिया छ, निर्धारण गरिएको बजेट सही काम र सही ठाउँमा सदुपयोग भएको भए आज नेपाली नागरिक र देशले यति धेरै ऋणको भारी बोक्नुपर्ने अवस्था आउँदैन थियो। अतीत पौडेल टिप्पणी गर्नुहुन्छ, सदुपयोग भएकै छ नि, किन भएको छैन? नेताहरूको पद फुस्कियो, आन्दोलन गर्न मान्छे जम्मा पार्न सदुपयोग भएको छ, अनि आफ्ना सात पुस्तालाई मजाले पुग्ने सम्पत्ति जोड्न सदुपयोग भएको छ। सदुपयोग नभएको त विकास निर्माणको काममा मात्रै त हो नि। अनि मोहन गौतम लेख्नुहुन्छ, कोरोनाको समयमा नागरिकले शास्ति पाए, खर्च भने अरबौं भएको देखियो, नागरिकले खै के पाए, यही ऋणको बोझ त हो नि। विचारका लागि तपाईलाई धन्यवाद। तपाईँ पनि आफ्नै आवाजमा आफ्नो भनाई राख्न चाहनुहुन्छ भने उज्यालोको आइभीआर नम्बर 1660155566 बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म फोन गरेर रेकर्ड गराउन सक्नुहुन्छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी जानुका दुवाडी। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हाइजेनिक टेस्टी एन्ड फ्रेस त्रिमूर्ति इंडस्ट्रीज प्राइवेट लिमिटेड रूपन्देही बुटवलद्वारा उत्पादित करेन्ट चिकन मसला, सब्जी मसला, चाउमिन मसला, मोमो मसला, चाट मसला, गरम मसला र अन्य विभिन्न मसलाहरू। करेन्ट मसला, स्वादको झट्का।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
जबदेखि स्कुटर आयो, सापले स्कुटर त केटीको लागि हो भन्थे, त्यसपछि युनिसेक्स स्कुटर आयो, यानि केटा र केटी दुवैको लागि। तर आजसम्म कसैले यो स्कुटर फ्यामिलीको लागि हो भनेन। तर प्राय हेर्नुभयो भने स्कुटर चलाउने चाहिँ फ्यामिलीको सबै हुन्छन्, बुबा, आमा, दाई, भाइ, भौजू सबै।
त्यसैले हिरोले ल्याएको छ नेपालकै पहिलो फ्यामिली स्कुटर, हिरो डेस्टिनी 125, जसमा छ गजब पावर र i3s प्रविधि, बाहिरै तेल हाल्न मिल्ने ठाउँ, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन जस्ता आकर्षक फिचरहरू तपाईँको फ्यामिलीलाई पर्फेक्ट फिट हुने गरी। हिरो डेस्टिनी 125 मेरो फ्यामिलीको नयाँ मेम्बर।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से 50 अङ्कले बढेको छ। आज नेप्से 50.2 अङ्कले बढेर 2424.84 बिन्दुमा पुगेको हो। आज व्यापार बाहेक अरू सबै समूहको शेयर बढेको छ। आज 207 कम्पनीका 1,93,79,000 किता शेयर 9,37,60,00,000 रुपियाँमा कारोबार भएको छ। सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्सको 66,82,00,000 रुपियाँको शेयर किनबेच भएको छ।
नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रबीच समझदारी भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको कार्यक्रममा नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो। कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री मन्त्री पद्मा कुमारी अर्यालले कार्यान्वयनको चरणमा रहेको कागज रहित अन्तर्राष्ट्रिय व्यापार सेवा प्रदान गर्ने प्रणालीले व्यापार सहजीकरणका लागि कोसे ढुङ्गा हुने बताउनुभयो।
सप्तरीमा नेपाल टेलिकमको बीटीएस टावरका सामान लुट्ने गिरोह पक्राउ परेको छ। सुरुङ्गा नगरपालिका वडा नम्बर 2 हर्दियामा रहेको नेपाल टेलिकमको टावरमा प्रयोग भएका लाखौं रुपियाँ मूल्य पर्ने सामग्री लुटेका चारजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा लाहान नगरपालिका वडा नम्बर 13 राकेश यादव, वडा नम्बर 3 सूर्यनारायण महतो र पवन जयसवाल तथा गोलबजार नगरपालिका वडा नम्बर 4 दीपक अग्रवाल रहेका छन्। उनीहरूले गएको पुस 23 गते आफूहरू टेलिकमकै कर्मचारी भएको भन्दै टेलिकमको टावरमा प्रयोग भएका सामग्री निकालेर लगेका थिए।
खोटाङको साकेला गाउँपालिकाले बैंक खाता खोल्न घुम्ती शिविर सञ्चालन गरेको छ। सबै किसिमका सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गर्न सामाजिक सुरक्षा भत्ता लाभ गराएको खाता खोल्न घुम्ती शिविर सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ। ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई बैंकसम्म पुग्न समस्या हुने भएकोले टोल टोलमा पुगेर खाता खोल्न थालेको गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताउनुभयो।
नेपाल दर्पणमा अब विदेशका खबर। चीनको एउटा सुनखानीमा फँसेका 11 जनालाई 2 हप्तापछि जीवितै उद्धार गरिएको छ। जनवरी 10 अर्थात गएको पुस 26 गते सान्दोङ प्रान्तमा रहेको हुसन सुनखानीमा विस्फोटपछि खानीको प्रवेशद्वार बन्द भएर फँसेका कामदारहरूको उद्धार भएको बीबीसीले जनाएको छ। जमिनभन्दा 600 मिटर तल फँसेका कामदारहरूलाई उद्धारकर्मीहरूले सानो सुरुङ मार्फत खाना र औषधि पठाइरहेका थिए। विस्फोटका कारण 22 जना कामदार खानीमा फँसेका थिए। एकजनाको ज्यान गएको छ भने 10 जनाको अवस्था अझै थाहा हुन नसकेको खबरमा उल्लेख छ। विस्फोटको कारणबारे भने थाहा भइसकेको छैन। खानीबाट निकालिएका कामदारहरू निकै कमजोर अवस्थामा रहेका र उपचारका लागि अस्पताल पठाइएको बीबीसीले जनाएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसन बीच जलवायु परिवर्तन लगायतका मुद्दाहरूको सम्बोधनका लागि दुई देशबीचको सम्बन्ध र सहयोगलाई अझ प्रगाढ बनाउने सहमति भएको छ। दुई नेताबीच पहिलो पटक भएको टेलिफोन कुराकानीमा यस्तो सहमति भएको बेलायती प्रधानमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। प्रधानमन्त्री जोनसनले बाइडेनलाई बधाई दिँदै दुवै देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन कुनै कसर बाँकी नराखिने बताउनु भएको थियो। बाइडेनले फोन सम्पर्क गर्नुभएको युरोपका नेतामध्ये बेलायती प्रधानमन्त्री जोनसन पहिलो रहनुभएको खबरमा उल्लेख छ। बाइडेनले यसअघि क्यानाडाका प्रधानमन्त्री र मेक्सिकोका राष्ट्रपतिसँग कुराकानी गर्नुभएको थियो। फोन वार्ताका क्रममा प्रधानमन्त्री जोनसनले दुई देशबीचको व्यापार विषयमा उत्पन्न गतिरोध जतिसक्दो चाँडो समाधान हुने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री जोनसनले जलवायु सम्बन्धी पेरिस सम्झौता र विश्व स्वास्थ्य संगठनमा अमेरिकाको पुनः प्रवेशका लागि बाइडेन ले लिनुभएको निर्णय निकै सकारात्मक भन्दै प्रशंसा पनि गर्नुभएको थियो।
नेपाल दर्पणमा अब खेल खबर। बागमती प्रदेश प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। आज लुम्बिनी प्रदेशसँगको खेल बराबरी भएपछि बागमती सेमी फाइनलमा पुगेको हो। मूलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित 50 ओभरमा 9 विकेट गुमाउँदै 220 रन बनायो। जवाफमा लुम्बिनी 48 ओभरमा 220 रनमा नै अल आउट भएपछि खेल बराबरीमा सकियो। यस्तै प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा सुदूरपश्चिमले प्रदेश 2 हराएको छ। आज भएको खेलमा सुदूरपश्चिमले प्रदेश 2 3 विकेटले हराएर सान्त्वना जित निकालेको हो। प्रदेश 2 दिएको 196 रनको लक्ष्य सुदूरपश्चिमले 33 ओभरमा 7 विकेट गुमाएर भेटायो। कृतिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको प्रदेश 2 42 ओभरमा सबै विकेट गुमाएर 195 रन बनाएको थियो। दुवै टीम प्रतियोगिताबाट भने बाहिरिसकेका छन्।
महिला राष्ट्रिय लिग फुटबलको आज भएका खेलमा विभागीय टोली त्रिभुवन आर्मी र एपीएफ विजयी भएका छन्। आर्मीले स्याङ्जाको वालिङ नगरपालिका र एपीएफले विराटनगर महानगरपालिकालाई समान 7-0 हराएका हुन्। ललितपुर 7 बाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा आर्मीको जितमा विमला चौधरीले ह्याट्रिङ गरिन्। जितपछि आर्मीले 4 अङ्क जोडेको छ। प्रतियोगितामा पहिलो खेलमा आर्मी र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अङ्क बाँडेका थिए। दुई खेल खेलेको वालिङको भने 1 अङ्क छ। यस्तै विराटनगर महानगरपालिकालाई हराएको एपीएफले लगातार दोस्रो जित निकालेको छ। इन्फा कम्प्लेक्स 7 बाटोमा नै भएको खेलमा एपीएफकी साबित्रा भण्डारीले 4 गोल गरिन्। साबित्राको यो लगातार दोस्रो ह्याट्रिक हो। एपीएफले 2 खेलमा 6 अङ्क जोडेको छ। पहिलो खेलमा एपीएफले रौतहटको चन्द्रपुर नगरपालिकालाई 6-0 हराएको थियो। विराटनगरको 2 खेलमा 1 अङ्क छ। पहिलो खेलमा विराटनगर वालिङसँग बराबरीमा रोकिएको थियो।
र बिग बास लिगमा नेपालका सन्दीप लामिछाने आबद्ध होवार्ट हुरिक्यान्स विजयी भएको छ। आजको खेलमा हुरिक्यान्सले सिडनी सिक्सर्सलाई 7 रनले पराजित गरेको हो। हुरिक्यान्सले दिएको 189 रनको लक्ष्य पछ्याएको सिडनी 20 ओभरमा 8 विकेट गुमाउँदै 181 रनमा समेटियो। हुरिक्यान्सले 20 ओभरमा 8 विकेट गुमाउँदै 188 रन बनाएको थियो आजको खेलमा लामिछानेले 4 ओभर बलिङ गर्दै 24 रन दिएर 2 विकेट लिए। सन्दीपले अघिल्लो खेलमा पनि 2 विकेट लिएका थिए।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बुधबार बिहान 10 बजेदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु गरिने, खोप सुरक्षित रहेकोले ढुक्क भएर लगाउन स्वास्थ्य मन्त्री त्रिपाठीको आग्रह।
प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने प्रचण्ड नेपाल समूहको निर्णय, स्पष्टीकरणको जवाफ नदिएपछि हटाएको भनाई।
मन्त्रालयहरूको विकास खर्च निराशाजनक, आफूले पहल गरे पनि अरू मन्त्रालयले व्यवस्था गर्दा खर्च नबढेको अर्थमन्त्री पौडेलको दावी।
चीनको एउटा सुनखानीभित्र फसेका 11 जना कामदारको 2 हप्तापछि उद्धार, 10 जनाको अवस्था अझै थाहा भएन।
र बागमती प्रधानमन्त्री कप क्रिकेटको सेमी फाइनलमा प्रदेश 2 हराएको सुदूरपश्चिमको सान्त्वना जित।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी भोजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौ। कोरोनाको जोखिम कायमै रहेकाले सुत्नु अघि पनि साबुन पानीले मिची 20 सेकेन्डसम्म हात धुन नबिर्सिनुहोला। नमस्कार।